नमस्कार। यो हो उज्यालो रेडियो नेटवर्क, सीधा कुरा प्रश्न विचार, काठमाडौँमा 90 मेगाहर्ज। कृषि सम्बन्धी विशेष कार्यक्रम बदलिदो नेपालमा तपाईँलाई स्वागत छ। म मिलन तिमिल सिन्हा। उज्यालो र नेपाल कृषि अनुसन्धान परिषद नार्क अन्तर्गतको संचार, प्रकाशन तथा अभिलेख महाशाखाको सहकार्यमा तयार पारिएको यो कार्यक्रम देशभरका विभिन्न एफएम स्टेशनसँगै उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइनमा पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम बदलिदो नेपालमा नेपालका फेरिँदै गरेका गाउँघर, फेरिँदै गरेका व्यवसाय, उद्यम र आमदानीका नयाँ नयाँ बाटा र सिपका अनुभव साटासाट गर्छौं। 3, 4 र 6 नम्बर प्रदेशका 34 जिल्लामा आइतबार भएको स्थानीय तह चुनावको मत परिणाम धमाधम सार्वजनिक भइरहेको छ। कतिपय ठाउँमा विजय उत्सव मनाइँदैछ, कतिपय ठाउँमा नतिजा आउन बाँकी छ। सबैलाई जस्तै किसानलाई पनि चुनावी नतिजा कस्तो आइरहेको छ र कस्तो आउला भन्ने उत्सुकता छ। चुनावी उत्साहसँगै खेतीपातीको काममा पनि ध्यान दिनुपर्छ। आज हामी नार्ककै स्थापना दिवसको अवसरमा सरकार र नार्कका प्रतिनिधिको कुरा सुन्छौं। नेपाल कृषि अनुसन्धान परिषद नार्क स्थापनाको 26 वर्ष पूरा भएको छ। यस अवधिमा नार्कले विभिन्न बालिका उन्नत जात र प्रविधिको विकास गरेको छ। यस अवधिमा धानका 51, गहुँका 93 र मकैको उत्पादकत्व 33% बढ़ेको छ। गहुँमा नयाँ जातको विकास गरेका 5 जना नेपाली वैज्ञानिकले अन्तर्राष्ट्रिय पुरस्कार समेत पाएका छन्। यो सँगै पशु र मासुजन्य वस्तुको नयाँ प्रविधिमा पनि काम भइरहेको छ। तैपनि कृषि अनुसन्धानको कामलाई अझै प्रभावकारी बनाउनु पर्नेमा कृषि विकास मन्त्री गौरी शंकर चौधरीको जोड़ छ।
र मुख्य गरी हामी एउटा हाम्रो देश नेपाल अहिले कृषि प्रधान देशको रूपमा हामी चिनिएको देश हो, जो कृषिमा हामी अहिले आधारित छौँ। जहिले पनि हामीले 66% अहिले पूर्ण रूपमा हामी कृषिमा आधारित हामी नेपालीहरू छौँ, जो अहिले पनि हाम्रो प्रमुख देश कृषि नै छ भने हामी कृषिमा हामी कसरी अब विभिन्न देशको उदाहरण पनि आयो अहिले कृषि अनुसन्धान क्षेत्रको सवालमा, अहिले विभिन्न देशका रूपमा अहिले कृषि क्षेत्रमा अनुसन्धान दिएको सवाल पनि केही उदाहरणको रूपमा पनि आएको छ भने हामी नेपाली कन्टेक्स्टमा अब कसरी जान सक्छौ, नेपालको अब सबै क्षेत्रमा हामी कसरी जान सक्छौ। हामीले अरू देशका मात्र उदाहरण दिनुभन्दा हामीले अरू देशमा के गर्दैछन् त्यसबाट पाठ सिक्ने कुरा छँदैछ भने नेपालको सन्दर्भमा हामी कसरी जान सक्छौ भन्ने कुरा अब हामीले आफ्नो मौलिकताको हकमा, यहाँको वस्तुगत स्थिति, यहाँको वस्तुगत ढाँटाको अवस्था, यहाँको परिवेशको सवालमा हामी देखेर नै यहाँको कृषि क्षेत्रमा कसरी हामी कृषिमा सुधार गर्न सक्छौँ, कृषिमा हामी कसरी अगाडि बढ्न सक्छौँ, कृषि क्षेत्रमा कसरी हामीले हाम्रो देशमा हामीले यहाँको भौगोलिक बनाऊ, यहाँको भू परिवेश अवस्थाहरू, यहाँको वस्तुगत स्थिति, यी सबैले आधार बनाएर हामी कृषि क्षेत्र कसरी गर्न सक्छौँ भन्नेतिर हामी सबैको ध्यान जान जानु आवश्यक छ। हामीले त अर्को देशको हामी उदाहरण दिएर मात्र हामी सन्तुष्ट लिन थाल्यौँ भने हामी पछाडि पर्छ। हामी अरू देशको उदाहरणहरू अरू देशमा गरेको रिसर्चबाट हामी सिक्नुपर्छ, उहाँहरूले गरेका काम गरेर सिक्नुपर्छ, त्यो अर्को ठाउँमा छँदैछ भने हामी आफ्नो नेपालमा हामी त्यसलाई कसरी प्रयोग गर्न सक्ने सायद लाग्छ। अब यहाँ आउनुभएको छ, यहाँ सायद जति पनि हाम्रो साइन्टिस्टहरू हुनुहुन्छ सायद लाग्छ पढाइ सबै एक आठ नेपालमा त हामी केही छौँ होला भने पढाइ हामी अरू देशबाट पढेर आएका हामी विज्ञहरू यहाँ पढाइ देखिन्छ। जस्तै हाम्रो गुरुजीले भन्नुभयो आफ्नो इन्डियामा पढेर कुराहरू पनि केही छ राख्नुभयो, हामीले त्यहाँ अब एमए ग्रिनका कुराहरू होइन विषयहरू पनि राख्नु भएको छ। त्यहाँको हामी देखेका सपनाहरू, हामीले गर्न खोजेका विषयहरू, नेपालमा पनि हामी त्यो किसिमले गर्ने प्रश्नहरू पनि उहाँ राख्नु भएको छ भने यसै गरी अरू देशमा पढेका विज्ञहरू हुन्छ, साइन्टिस्टहरू हुन्छ, पनि अब त्यहाँका ज्ञान टेक्नोलोजीहरू, त्यहाँका सिप कलाहरू अब नेपालमा हामी कसरी प्रयोग गर्ने भन्ने कुरो नै मुख्य प्रश्नहरू भने अब त्यो विषयलाई हामीले कसरी त्यसलाई हामी युटिलाइज गर्ने कुराहरू भन्ने कुराहरू मुख्य प्रश्नहरू हो। सायद लाग्छ अहिले हामी हाम्रो रिसर्च सेन्टरमा अब धेरै काम भएको छ, नभएको होइन। हामी जति रिसर्च गरेका छौँ नयाँ नयाँ कुराहरू बिउ बिजनको हामी विकास गरेका छौँ तर फेरि पनि हामी जति विकास गरेका छौँ त्यति त हामी जनतामा अहिले पनि हामी पुर्याउन सकेका छौँ, यो त हामी सबैले अहिले हामी स्वीकार्ने विषय नै। जति हामी कृषि अनुसन्धान केन्द्रले रिसर्च गरेको छ अहिले विभिन्न भेराइटीको बिउ बिजनहरू पाल्ने गरेको छ तर हामीले जनतामा अहिलेसम्म पुर्याउन सकेका छैन हो। केही प्रश्नहरू पनि छ, अब तेर्सी नै के हुन्छ भन्दाखेरि अब तेर्सी नै अब उयो बजेटै कुराहरू हुन्छ, उयो हामीले के सोचे हामीले तेर्सीकै बजेट व्यवस्था पनि भएन, हामीसँग जनशक्ति भएन, हामीले के त्यो आधारले हामीले काम गर्न सकेनौँ भनेर हामी एकतिर त्यसलाई दिन्छौँ। आफ्नो हामीले के आफ्नो कमजोरी हामीले ढाकछोप गर्ने हाम्रो एउटा परम्परा बनिसकेका छ जो नेपालीहरूको परम्परा, हामीले आफ्नो कमजोरी हामी देख्दैनौँ, आफ्नो कमजोरीलाई हामी पुरा छाया मुनि राख्छौँ होइन भने अर्को मात्रै हामीले समस्या र कमजोरी मात्रै हामी चर्साइदिने र आफूले पुरै चोक ओबानो भएर बस्ने हाम्रो नेपालीहरूको एउटा ठुलो नराम्रो कल्चर बनिसकेको छ। त्यस कारण हामीले आफूले गरेको कामलाई कसरी ओनरसिप दिने, कसरी जनतामासँग पुर्याउने र त्यसपछि हामीले कमजोरी कहाँ छ, हामीले काम गर्ने शिक्षक देखेको यहाँ नै यो समस्या हो, यसको आधारमा जाँदा बिटो हुन्छ अनि त्यसरी राख्दा वस्तु बाहिर हुन्छ अनि मात्रै राम्रो हुन्छ। तर हाम्रो के छ भन्दाखेरि नेपालीहरूको बानी हामीले के भन्दाखेरि आफूले गरेका काम सबै राम्रो, अरूले गरेका काम सबै चाहिँ नराम्रो भने जस्तै हाम्रो यो बनिराख्ने अवस्था छ। त्यस कारण सबभन्दा पहिले हामी सबैले सचेत हुन सच्याउनुपर्ने आवश्यक छ। दोस्रो विषय के भन्दाखेरि हामीले हाम्रो कृषि अनुसन्धान केन्द्र सवालमा अहिले केही विषयहरू पनि छ जस्तै सचिवले राखिसक्नु भएको छ, जस्तै अहिले बहस यहाँ दुई थरी बहस चल्यो, एउटा के भयो कृषि मन्त्रालय भयो कृषि अनुसन्धान केन्द्र धान्ने कि नराख्ने, एउटाले के भन्दैछ हामी कृषि मन्त्रालय अन्तर्गत रहनुहुन्न प्रधानमन्त्री कार्यालयबाट जानुपर्छ भन्ने पनि यहाँ पर्छ, जे हो त्यो भन्नुपर्छ। यहाँ एउटा बस यहाँ उठिरहेको छ यो कृषि अनुसन्धान केन्द्र कृषि मन्त्रालय रहनुहुन्न, यो कृषि मन्त्रालय रहेर काम हुँदैन, यो के भने प्रधानमन्त्री कार्यालय मात्रामा चल्नुपर्छ भनेर पनि बस उठिरहेको छ भन्ने एउटा शक्ति होइन, जे छ यो कृषि मन्त्रालय रहनुपर्छ। तर यहाँ पनि अब के भन्दाखेरि अब यही अवस्थामा अहिले जस्तो हामीले एउटा छुट्टै एउटा यो साहित्यको रूपमा सञ्चालन छ, अहिलेसम्म भने चाहिँ कृषि मन्त्रालयमा अब यहाँ अध्यक्षको रूपमा मन्त्री रहने राखिएको सिस्टम रहेछ, काउन्सिल मेम्बरको रूपमा सचिव हुने रहेछ। तर सचिवले के भनेदेखि अब यहाँ तपाईँले कृषि केन्द्रले कुनै पनि अधिकारै रहेछ सञ्चालन गर्ने, त्यसै कृषि मन्त्री जस्तै अब काउन्सिलको चेयरपर्सन हुन्छ उसले के भन्दाखेरि बैठक बसेर अध्यक्षता गरिदिने मात्रै जस्तो स्थिति होइन, एउटै यो स्थितिहरू त्यो किसिमले छ। त्यस कारणले के भन्दाखेरि यदि हामीले मात्र अहिले समस्या आइरहेको छ के समस्याहरू छ मुख्य कृषि अनुसन्धानमा जुन तरिकाले हाम्रो वैज्ञानिक साथीहरू लाग्नुपर्ने हो, कृषि अनुसन्धानमा चाहिँ रिसर्च गर्नुपर्ने हो, यहाँ हामी ठुलो राजनीतिकरण ठुलो राजनीतिमा चलखेलमा अबद्ध भएर काम गर्न थाल्यो भने हामी विश्वासमा कसरी अगाडि बढ्न सक्छ। यहाँ त कोही कङ्ग्रेस कोही एमाले कोही माओवादी कोही जन अब फरम भएर हामीले झन्डा बोकेर हिँड्दैछ, यहाँ विभिन्न पार्टीको झन्डा बोकेर हामी विश्वासको कुरा गरेर हुन्छ, अनि हामी ठुल्ठुलो अनुसन्धान पछाडि पऱ्यो भनेर हुन्छ। हामी पहिला आफैतिर फर्किनुपर्छ, पहिला त आफ्नो अनुहार हेर्नु पऱ्यो त्यसपछि मात्र आफ्नो अरूको अनुहार हेरेर हाँस्नुपर्छ। तर यहाँ के भइरहेको काम एकातिर जस्तै काम एकातिर कुम्लोकी थिमीतिर जस्तो हुँदैछ अनि कसरी हुन्छ होइन, त्यस कारण हामी वास्तविकतामा जगमा त्यतिर काम गर्नुपर्छ, वास्तविकता उभिएर काम गर्नुपर्छ अनि मात्र विश्वासमा हामी अगाडि बढ्न सक्छौँ। तर यहाँ के भयो भन्दाखेरि अनुसन्धान एकातिर छ, यहाँ हामी अरूको पार्टीको झन्डा बोकेर अरूको विचार बोकेर हामीले बजी बहस केन्द्रित गर्दैछ, रिसर्च हाम्रो सहायक गरिसक्यो, हाम्रो राजनीतिक विचार पनि यहाँ आस्थान भएर अगाडि बढिरहेको छ। त्यस कारण सबभन्दा ठुलो कठिनाइ अहिले ठुलो चुनौतीको रूपमा अहिले पैदा भएको छ कृषि अनुसन्धान केन्द्र अहिले सबभन्दा जटिल रूपमा अहिले पछि बढ्दो छ। त्यस कारण हामी सबभन्दा पहिला हामी एकजुट भएर हामीले हाम्रो कृषि अनुसन्धान केन्द्रलाई हामीले एउटा राम्रो पुऱ्याएर जान सक्नुपर्छ, हामीलाई दिक्कता भएर जानुपर्छ, हामी विशाल साधन हामी केन्द्रित भएर जानुपर्छ। यो कुनै पनि पार्टीको झन्डा पार्टीको विचार बोकेर हामी हिँड्थ्यो भन्दा हाम्रो एउटै मात्र सोच हुनु पऱ्यो कि कृषि क्षेत्र हामी नयाँ के भन्दाखेरि विभिन्न टेक्नोलोजी विभिन्न भेराइटीका विविधलाई कसरी हामी विश्वास गरेर अनुसन्धान गरेर हामी नेपाली जनतामा अहिले सुहाउँदो जस्तै पहाड तराई हिमालको क्षेत्रमा जस्तै यहाँ अहिले राख्नु भएको छ कि पानी डुबान हुने ठाउँमा कस्तो हामीले बिउ पानी गरेका छौँ, सुक्खा ठाउँमा कस्तो पानी गरेका छौँ, अथवा पानीले धेरै पानी पर्न कस्तो बनाएका छौँ, यी धेरै राम्रो विषयहरू छन्। तर ती विषयले पनि हामी जनतामा पुर्याउन सकेनौँ भने अझै पनि हामी रिसर्च गर्न आवश्यक छ।
उहाँ हुनुहुन्थ्यो कृषि विकास मन्त्री गौरी शंकर चौधरी। नारको वार्षिक उत्सवमा कृषि सचिव सुरोज पोखरेलले कृषि काममा सम्बन्धित निकायले सहकार्य गर्नुपर्ने बताउनुभयो।
हामीले कतिपय कामहरू गर्दा आफ्नो आफ्नो हिसाबले काम गर्छौँ भने कुनै काम गर्दा जोइन्टली गर्नुपर्ने क्षेत्रहरू पनि छन्, यसलाई त्यही प्रसङ्गमा कोट्याउनु पर्ने र बुझ्नुपर्ने मैले बुझेको छु। खास गरी कम्युनिकेसनको क्षेत्रमा प्रकाशनको क्षेत्रमा यहाँ हामीले हेऱ्यौँ, अहिले नार्कले यो वर्ष प्रकाशन गरेको केही डकुमेन्टहरू देख्यो, हाम्रो प्रमुख अतिथिजीले बाफे बाफ यति धेरै प्रकाशन भएछ भनेर भन्दै पनि हुनुहुन्थ्यो। तैपनि म के लाग्थ्यो भने कृषि विकास मन्त्रालयको एउटा प्रसारको कार्यकर्ताको हिसाबले मैले त यो पनि अधुरो भयो, अझै धेरै गर्नुपर्ने छ र यो काम चाहिँ त सुरु एउटा चाहिँ सानो फुड्किला मात्रै हो, यो क्षेत्रमा पनि नारीले प्रशस्त अरू बढाउनु पर्ने हुन्छ भन्ने म अनुरोध गर्न चाहन्छु। अर्को अनुसन्धान प्रसार र शिक्षाको कमन प्लेटफर्म खोल्नकै निम्ति प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना यो वर्षदेखि शुरूआत भएको छ र यो परियोजना अन्तर्गत काम गर्दाखेरि यो तीनै क्षेत्रको र यसमा अरू पनि क्षेत्रहरू खास गरी उद्योग लगायत सिंचाई लगायत अरू पनि क्षेत्रहरूलाई टाइअप गरेर कमनली एउटा प्लेटफर्ममा काम गर्नको निम्ति यो आयोजना शुरूआत भएको छ र हाम्रो कोलाबोरेसनको कुराहरू चाहिँ यस्तो आयोजनाको प्लेटफर्म मार्फत चाहिँ अरू गतिलो बनाएर लिएर जानुपर्छ भन्नलाई मैले चाहिँ अनुरोध गर्न चाहेँ। र दोस्रो कुरो रिसोर्सेसको कुराहरू छ, हामी कृषि क्षेत्रको 33% जिडिपीको योगदान छ भन्दै गर्दा 33% मध्ये 22% कृषिलाई सपोर्ट गर्नु अरू क्षेत्रलाई चाहिँ लगानी गरे पनि भयो, कमसे कम त्यसको 1/3 मात्रै पनि कृषिमा लगानी भयो भने अनि हामी पर्याप्ततामा हुन्थ्यौँ कृषि क्षेत्रको चाहिँ लगानी। त अब यो सिलिङभित्र बसेर काम गर्दाखेरि जहिले पनि के हुन्छ भने रिसोर्स चाहिँ कन्सटेन्टै भइरहेको छ र त्यो कन्सटेन्ट भएको रिसोर्सभित्र पनि जति हामीलाई उपलब्ध छ त्यसको बेस्ट युटिलाइजेसन हामीले कसरी गर्न सक्छौँ भन्ने कुराहरूमै अहिले हामी चाहिँ बढी ध्यान दिनुपर्ने जस्तो देखिन्छ। हालाकि हामीहरूले चाहिँ रिसोर्स बढाउनको निम्ति पनि हाम्रो तर्फबाट राष्ट्रिय योजना आयोग अर्थ मन्त्रालय लगायतका निकायहरूमा इभन प्रधानमन्त्रीजीसँग पनि पटक पटक आजका सभाका माननीय प्रमुख अतिथिजीले चाहिँ पटक पटक आफैले पनि भेटेर यो कुराहरू चाहिँ राख्नु भएको छ र यो कुराहरूले गर्दाखेरि हामी प्रयासरत रहने हो र रिसोर्स आउँदै गर्दाखेरि यो कुराहरूलाई पनि हामीहरूले फराकिलो गरेर लिएर जान सक्ने चाहिँ म देख्दछु। र अहिलेको प्रसङ्गमा खास गरी अन्तर्राष्ट्रिय सहयोगको कुराहरूलाई पनि अनुसन्धान चाहिँ कसरी टाइअप गर्नुपर्छ गर्न सकिन्छ भन्ने कुराहरूमा पनि हामी अरू सजग हुनुपर्ने र त्यसको बेस्ट युटिलाइजेसन कुराहरूलाई पनि हामीले उठाउनु पर्ने परिस्थिति चाहिँ म देख्दछु। र अर्को एउटा चाहिँ के छ भने निजी क्षेत्रको अनुसन्धान, शिक्षा क्षेत्रबाट आउने अनुसन्धान, नाडेबाट हुने गरेको अनुसन्धान र नाडबाट हुने गरेको अनुसन्धानलाई एउटा सिङ्गल सिस्टममा कसरी बिल्डअप गर्न सकिन्छ भन्ने कुरामा पनि हामीले त्यतिकै ध्यान दिनुपर्नेछ र आउँदो वर्षहरूमा यसरी कार्यक्रमलाई त्यो दिशामा पनि हामीले सोध्नुपर्ने मैले जाने अनुभव गरेको छु। अर्को यहाँ ऐन र विनियमको संशोधन कुराहरू पनि पटक पटक उठ्ने गरेका छन् उठिएको छ र अहिले खालि नारको ऐन मात्रै होइन तमाम नेपाल सरकार अन्तर्गतका सम्पूर्ण ऐनहरूको परिमार्जन गर्नुपर्ने परिस्थिति एउटा बाध्यात्मक परिस्थिति खास गरी संहिताको हिसाबले आएको छ र यो मेसोमा नारको ऐन पनि परिमार्जन हुन्छ र ऐनमा के छ ऐनले के भनेको छ भन्दा पनि अब ऐनलाई कसरी लिएर जानुपर्छ भन्ने कुराहरूमा झन् हामी कन्सन्ट्रेट हुनुपर्ने मैले चाहिँ देखेको छु र कृषि विकास मन्त्रालयको तर्फबाट वैज्ञानिकहरूको मोरल डाउन हुने किसिमको कुनै पनि काम गरिने छैन म यहाँ प्रतिबद्धता एउटा जनाउन चाहन्छु र साइन्टिस्टहरूलाई मैले आउँदो वर्षदेखि अथवा सकि चाहिँ यही वर्षदेखि आउटपुट बेस्ड उहाँहरूले कतिवटा प्रविधि विकास गर्नुहुन्छ त्यो मानेमा त्यो इन्सेन्टिभ चाहिँ थप्ने हिसाबले एउटा प्याकेज पनि हामीहरूले सँगै लिएर जानुपर्छ भन्ने लाग्छ र त्यो मानेमा नारकले जाने साइज गर्यो भने मन्त्रालय पोजिटिभ छ र त्यो अनुसार अगाडि बढाउनु ठिक होला भनेर मैले जाने अनुरोध गर्न चाहेँ।
उहाँ हुनुहुन्थ्यो कृषि विकास मन्त्रालयका सचिव सुरज पोखरेल। कृषि सम्बन्धी विशेष कार्यक्रम बदलिदो नेपालमा अरू कृषि वैज्ञानिकको कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
कृषि सम्बन्धी विशेष कार्यक्रम बदलिदो नेपालमा तपाईँलाई फेरि स्वागत छ। आज हामी नारको वार्षिक उत्सव कार्यक्रममा सरकार र नारका प्रतिनिधिले व्यक्त गरेका धारणा सुन्दैछौ। नार्कले यस अवधिमा किसानका लागि धान, गहुँ, मकै, गोलभेडा, आलु, अदुवा जस्ता वस्तुको बिउ तयार गरेर सिफारिश गरेको छ। नार्कले सबैभन्दा धेरै उन्नत जात विकास गरेको मुख्य बालीमा धान पर्छ। विकास भएका जातमा मुख्य गरी डुबान र सुक्खा सहन सक्ने विभिन्न प्रजाति छन्। धेरै वर्षा हुने र खडेरीको समस्या भइरहने क्षेत्रका किसानका लागि यी जात उपयोगी छन्। यस्तै रोग किरा नियन्त्रणको लागि पनि काम गरिरहेको छ नार्कले। यसबारे नार्कका विज्ञ बैजनाथ यादवको कुरा सुनौ।
हाम्रो चाहिने गहुँको सिन्दुरे रोगको कुरा गर्नुभयो, यो त 200-300 वर्षभन्दा जब मानवको सभ्यता सुरु भयो, बाली नाली लगाउन सुरु भयो, त्यही बेलादेखि यो रोग आएको हो सिन्दुरे रोग, अनि त्यसैको आरमा आएर नोबेल प्राइज पनि पाए। सिन्दुरे रोग रेजिस्टेन्स भेराइटी भनेर अहिले नेपालमा हामी गर्वसाथ भन्न सक्छौँ यी रोगहरूको अवरोधक जातहरू हामी 39 निकालिसकेका छौँ। त्यसमा यो हाम्रो देशमा मात्रै विद्यमान रोगहरू होइन कि अरू बाहिरबाट पनि जुन रोगहरू आउने सम्भावना छ त्यसको लागि पनि पूर्व तयारी UG99 जसलाई भन्छौँ त्यसमा चाहिँ हामी गरिसकेका छौँ। त्यसका हिसाबले हेर्ने हो भने हामीले विजय 2010 रिलिज गर्यौं, त्यसपछिको अहिले आएर डाँफे गर्यौं, त्यसपछिको अहिले आएर तिलोत्तमा गर्यौं, त्यसपछिको आएर बाणगंगा स्वर्गद्वारी यी जातहरू हामीले चाहिँ विकास गरेका छौं। साँच्चीकै भन्ने हो भने यति राम्रो रिसर्च यति कम स्रोत साधनमा जुन नेपाली वैज्ञानिकले नाकका वैज्ञानिकहरूले जुन सदा सहायता देखाएको छ यो चाहिँ साह्रै सराहनीय छ र यसलाई यही अरू विदेशीहरूले भनेको भए यसलाई टाउको माथि राख्थ्यो तर यहाँको चाहिँ हामीले आफूले आफूलाई चिन्न नसकेको र चिनाउन नसकेको हो। त्यसकारण अहिलेको 5 होइन हाम्रो कार्यकारी निर्देशक ज्यूले जुन भन्नुभयो हामी चाहिँ 10-20 हाम्रो उपलब्धिहरू यहाँहरूले हेर्नुभयो र यो जातहरूमा यो मानव भनेको तपाईँ हामी हाम्रो चाहिँ न हाइट बढ्छ न हाम्रो चाहिँ घट छ तर हामी चाहिँ हाम्रो जुन जिउको टिस्युको जुन संरचना हो रोग नलाग्ने व्याधि नलाग्ने हाम्रो राम्रो हुने त्यो कुराहरू छ। त्यसकारण धान गहुँ मकै त्यही हुन्छ तर हामीले चाहिँ आफ्ना विभिन्न ठाउँ सुहाउँदो वातावरण सुहाउँदो त्यसको चाहिने परिस्थिति सुहाउँदो अहिलेको क्लाइमेट रेजिलियन्ट भन्छ जो चाहिने वातावरण अनुकूलित जसमा चाहिने हामीले चाहिने आफ्नो खाद्य पोषण खाद्य सुरक्षा यो सबै गर्नको लागि हाम्रो यदि साहबले जुन भन्नुभयो हामीले चाहिँ अहिले वर्तमान अवस्थामा जुन टेक्नोलोजी दिएका छौँ त्यो टेक्नोलोजीलाई यदि किसानसम्म पुर्याउने हो भनेदेखि हामी यो पक्ष चाहिने बलियो पारेको तर किसानलाई चाहिने चाहिने इरिगेसन त्यसपछिको फर्टिलाइजर अब समयमा फर्टिलाइजर पाउँदैन त्यो त रिसर्चले गर्न सक्दैन भनेपछि यदि हामीले चाहिने युरिया मल कृषि प्रधान देश भन्ने जुन त्यहाँ साथीहरूले देखाउनु भएको छ स्लाइड कि नाम मात्रको कृषि साँच्चीकै हो जस्तो लाग्छ अब कृषि प्रधान देश दिने तर फर्टिलाइजर उपलब्ध गराइनन् दिने फर्टिलाइजरको फ्याक्ट्री हामीसँग छैन अनि अरूको चाहिने पर निर्भरता हुने कसरी हुन्छ इरिगेसन त्यत्रो नदीहरू छ तर हामीले चाहिने जति चाहिने इरिगेसनको फेसिलिटी हुनुपर्ने त्यो चाहिने छैन हामी चुडे पार्क हो यो खेदैबाट यदि इरिगेसन पूर्वदेखि पश्चिमसम्म सबै ठाउँमा गरिदिउँ त हेरौँ त कति उत्पादन बढ्छ र हाम्रो चाहिने एक्जिस्टिङ जुन टेक्नोलोजी जात दिने हो त्यो जात सबै भेराइटीको अहिले यहाँहरूलाई खुसीको खबर हालसम्म नेपालमा भएको थिएन ड्युरम ह्विट जो चाहिने समलिना सुजी र अनि अनेक प्रकारको परिकारहरू बनाउँछौँ जुन चाइनिजहरू र हाम्रो चाहिने होटलहरूमा गएर अहिले जुन खान्छौँ हामी त्यो सबै यसैबाट बन्छ। त्यसको चाहिने दुईवटा जातहरू हामीले चाहिने सुदूरपश्चिम र पश्चिममा चाहिँ हामीले एकदम सक्सेसफुल्ली त्यो ग्रहण गरिसक्यो र दुईवटा जात चाहिँ हामी सिफारिस गरिसक्यो यही स्लाइडमा देखाएको हो। त्यसकारण थुप्रै यस्ता जात कफीको कुरा भन्नुभयो कफी हाम्रो देशको लागि यो पहिला चाहिने यो क्वारेन्टाइन डिजिज थिएन रस्ट तपाईँले रस्टको कुरा चाहिने गर्नुभएको हो यो भर्खर 1.5 वर्ष पहिला हाम्रै बाली रोग विज्ञान महाशाखामा त होइन होइन रस्ट रस्ट चाहिने आएको हो अनि हामी नै आइडेन्टिफाई गर्दै हाम्रो मैले नै गरिदिएको हो हाम्रो डिभिजनबाट हाम्रो जुन बाली रोग विज्ञान महाशाखा मनी प्रमुख थिए त्यहाँ अनि त्यो बेलामा हामीले आइडेन्टिफाई गरेको तर यो पहिला क्वारेन्टाइन डिजिज थियो। क्वारेन्टाइन भन्नाले के हुन्छ भन्दाखेरि यो अरू देशमा हुने तर हाम्रो देशमा थिएन अब यो आयो यो हावाको यसले चाहिने पोलिटिकल बााउन्ड्रीलाई कुनै रेस्पेक्ट गर्दैन यसलाई भिसा पासपोर्ट चाहिँदैन यो हजारौं किलोमिटरबाट उडेर आउँछ र चाहिने रोग लगाउँछ अनि हाम्रो देशमा चाहिने अर्ग्यानिक कफी चाहियो अर्ग्यानिक भन्नाले अरू चाहिने विषादीहरू प्रयोग गर्न नपाउने हामी चाहिने कयौं पटक चाहिने हाम्रो व्यवसायीहरूसँग र कफी विकास बोर्डसँग हामी चाहिने मन्त्रालय विभाग र हाम्रो नार्क हामी सबै बसेर छलफल गर्यौं। छलफल गर्दाखेरि टेक्नोलोजी चाहिन्छ रोग चाहिने निको पार्न अहिले पनि तुरुन्तै रोग निको हुन्छ एक वर्षमै निको हुन तर अर्ग्यानिक चाहियो अर्ग्यानिक भन्नाले हामी चाहिने जुन विषादी छ त्यो विषादी छर्न नपाउने भनेपछि यता विषादी छर्दाखेरि उता व्यवसाय मर्ने त्यो हुँदैन भनेर भनेपछि यो अप्ठ्याराहरू छन् तर पनि कपर अक्सिक्लोराइड भन्ने जुन विषादी छ त्यो चाहिने अर्ग्यानिकको रूपमा चाहिने युज गर्न सकिन्छ त्यो हामी चाहिने यो चाहिने सुरुवात गरिसकेका छौँ। अब यसको लागि पनि जुन लगानी छ यो कसैले लगानी लगाउन चाहँदैन यसमा व्यवसायीहरू छ अरू प्रोडक्सनको लागि गर्छन् प्रोसेसिङको लागि गर्छन् तर रोग नियन्त्रणको लागि किरा नियन्त्रणको लागि यसमा लगानी छैन, ध्यान पुगेको छैन। त्यसकारण यो सबै समग्र चाहिँ नि दोष दिन सजिलो छ, तर यो कुराहरूलाई चाहिँ निराकरण गर्नको लागि त्यो अनुसारको यहाँहरूले पनि मिडियाले भनिदिनु पर्यो कि कहाँ सही ठाउँमा चाहिँ सहयोग गर्नुपर्ने हो, कसलाई सहयोग गर्नुपर्ने हो त्यो। तर यहाँहरूलाई अर्को जानकारी दिउँ, हामी कहाँ करिब करिब 22-23 कफीका जातहरू छन्, जसमा काटीमोर भन्ने जात त्यो चाहिँ यो रोगप्रति अवरोधक छ। सिन्दुरे रोग जुन आएको छ कफीमा त्यसप्रति अवरोधक छ, र यो हाम्रो चाहिँ मालेपाटन कृषि फार्ममा र त्यसपछि हाम्रो चाहिने बाले टक्सार जहाँ कफीको अनुसन्धान भइरहेछ त्यहाँ पनि छ, र विभिन्न ठाउँहरूमा हामीले चाहिने सर्वेक्षण गर्यौं र विभिन्न ठाउँहरूमा चाहिने यो रोग चाहिने पाएको हो। सर्वे पहिला कहाँ कति मात्रामा रोग लागेको छ त्यो पाइसकेपछि हामीले केही उपायका अपनाउने उपायहरू पनि हामीले चाहिने खोजिसकेका छौं र यसमा काम सुरुवात भएको छ। कुरा के छ भन्दाखेरि यसमा राज्यको लगानी आवश्यक छ, राज्यको लगानी आयो इन्टेन्सन ठिक भयो भने यो रोग सबै आउँछन् र यो ठिक हुन्छ। त्यस्तै गरेर अरू यो अलैँचीको रोग पनि हाम्रो स्लाइडमा त्यहाँ देखाइएको छ, साफ सफाय भन्ने कार्बेन्डाजिम र अरू पनि विषादीहरू छ जसलाई चाहिँ हामीले दुवैको कम्बिनेसनमा दुईपटक हप्तामा चाहिँ दुई हप्ताको दरले चाहिँ यदि हामी बढ्यौँ भने 80% रोग निको पार्ने। यसमा व्यवस्थापन छ के घरमा, यो रोग लाग्यो भनेदेखि डराउने होइन, रोग त लागिरहन्छ, हामी त्यसमा काबू पाउनु पर्यो। त्यो अनुसारको हाम्रो जातको अनुसारमा जातीय परीक्षण हामी गर्छौँ, त्यसपछि अरू कल्चरल उपायहरू छ। यो सबै कल्चरल उपायहरू र विभिन्न जातीय चाहिने डाइभर्सिटीहरू यिनीहरू सबै राखेर चाहिने काबू पाउन सक्छौँ। अर्को कुरा के छ भने हाम्रो परम्परागत खेती प्रणाली कहिले चाहिने त्यो रोपाई गरेको हो 15-20 वर्ष भइसकेको त्यो जुन स्टुल छ त्यो स्टुल जस्ताको त्यस्तै छ, अनि त्यहाँ रोगको जीवाणुहरू थुप्रै छन्। अब त्यसलाई चाहिँ त्यहीँबाट पानी अर्को ठाउँमा जान्छ, माटो त्यहीँबाट जान्छ, अनि चाहिने त्यो हुँदैन। तर यसको निराकरणको लागि हामीले चाहिने टिस्यु कल्चर प्रविधिद्वारा जुन नयाँ बेदनाहरू तयार पारेको, रुवा बिउद्वारा जुन तयार पारेको बेदनाहरू छ, नयाँ जुन कल्टिभेसन गरिएको छ लगाइएको छ त्यसमा यो रोग छैन। त्यसकारण यो रोगहरूको पनि निराकरण गर्नको लागि अब थुप्रै के एनजिओ आइएनजिओहरू लागेको छ, तर कहिले पनि नार्कलाई यो सम्बन्धमा चाहिँ न पूर्वाधारको विकासको लागि त्यत्रो ध्यान दियो, न चाहिँ मानवीय जनशक्ति विकासको लागि। त्यसकारण तर पनि नार्कले चाहिँ आफ्नो कर्तव्य निर्वाह गरेको छ, राम्रो तरिकाले काम गरेको छ, र यस्तो चाहिँ थुप्रै चिजहरू छ जो चाहिँ यो ह्यान्डआउट्समा जुन प्रसारण भयो नि यहाँ अहिले देखाइयो त्यो चिजहरूमा छ। यहाँहरूलाई अरू क्लियरिफिकेसन चाहियो भनेदेखि हामी चाहिने गर्छौँ। जस्तै धानकै कुरा गरौँ न, सहरान सबवन भनेको छ जो फ्लड एरिया छ, सबवन भनेको सहरान भनेको इन्डोनेसियाको ठाउँ हो, त्यहाँबाट चाहिने उनीहरू विकास गरेको हो, र यो अन्तर्राष्ट्रिय धान अनुसन्धान संस्थान छ त्यहाँबाट, यो संसारमा धेरै जसो ठाउँहरूमा जान्छ, हामी कहाँ पनि आउँछ, र त्यो अनुसारले हामीले सबवन भनेको समरजेन्स जिन वन हो, समरजेन्स भनेको जहाँ पानी लाग्छ हो सहरान सबवन भनेको यो चाहिने फ्लड पनि सहन सक्ने र ड्रट पनि सहन सक्ने, यो दुइटै चिज छ। 15 दिनसम्म पानीमा डुबाएर राखिदिए पनि सिडलिङलाई पछि जब पानी हट्छ अनि त्यसपछि फेरि पलाएर आउँछ। यस्तो प्रकारको राम्रो प्रविधिहरू आएको छ र यो पनि हामीले चाहिँ धन्यवाद दिनुपर्छ बाहिरको अर्गनाइजेसनहरूलाई इदीलाई, ताकि उसले चाहिँ हामीलाई जन्मप्लाजम दिन्छ अनि त्यही भएर राम्रो भएको।
उहाँ हुनुहुन्थ्यो नार्का विज्ञ बैजनाथ यादव। देश नयाँ संरचनामा गएकाले अब कृषि अनुसन्धानमा पनि यसै अनुसार काम गर्ने नार्का कार्यकारी निर्देशक डाक्टर वाईआर पाण्डे बताउनुहुन्छ।
अहिले नयाँ संरचनाको विषय जोड टोलले उठेको छ, संघीयता कार्यान्वयनको पूर्व सन्ध्यामा राज्यले कृषि चिया अनुसन्धान र प्रसारमा निर्धारण गरेको प्राथमिकताको पनि निर्मम समीक्षा गर्दै विश्वव्यापी अनुभव तथा मान्यता अनुरूप कृषि विकासका लागि प्रमुख आधार स्तम्भ मानिने यी तीन निकायहरूप्रतिको राज्यको प्राथमिकता र संरचनागत ढाँचामा समेत पुनर्विचार गर्नुपर्दछ। नेपालको संविधान 2072 पनि कृषि अनुसन्धानलाई संघ र प्रदेशको संयुक्त अधिकार क्षेत्रभित्र समावेश गरेको छ। विश्वव्यापी मान्यता र छिमेकी देशहरूमा अप्नाएको अनुसन्धान पद्धति अनुसार नेपालमा पनि राजनैतिक तथा प्रशासनिक सेवा भन्दा कृषि आवाहक एग्रोइको जोन्सको अनुसार स्थापित कृषि अनुसन्धान परिषद र यस अन्तर्गत हाल सञ्चालन भइरहेका संरचना केन्द्र बनाइरहेको कार्यक्रम सञ्चालन गर्दा आर्थिक प्रशासनिक र प्राविधिक हिसाबले उपयुक्त हुन्छ भन्ने मान्यतामा छौ। परिषद स्थापना हुनु पूर्व कृषि मन्त्रालय कृषि अनुसन्धानका कार्यक्रम कृषि विभाग मुनि सञ्चालन हुने गरेको थियो। कृषि क्षेत्रमा छिमेकी मुलुकहरूले गरेको प्रगति र त्यसमा अनुसन्धानको महत्वपूर्ण भूमिका भएको परिप्रेक्ष्यमा ती देशहरूमा अनुसन्धानले गर्ने संस्थाहरूको संरचना र अनुसन्धान गर्ने पद्धतिको विस्तृत अध्ययन पश्चात नेपाल सरकारले अनुसन्धान गर्ने संस्था स्वायत्त हुनुपर्ने र विश्वभरमा कृषि अनुसन्धान गर्ने संस्थाहरूलाई तिनीहरूको कार्य सञ्चालनमा अन्तर्राष्ट्रिय मान्यताहरू अनुसार स्वायत्तता अपरिहार्य रहेको तथ्यलाई अङ्गीकार गरी नेपाल सरकारले छिमेकी मुलुकहरूका कृषि अनुसन्धान संस्थाहरू आईसीआर बार पार जस्ता जस्तै नेपाल कृषि अनुसन्धान परिषदको स्थापना गरेको थियो। पछि स्थापना गर्दा छिमेकी देशका अनुसन्धान संस्थाहरू प्रभावकारी रूपमा सञ्चालन भएको अध्ययन पश्चात नेपालमा पनि निजामती वा पूर्ण सरकारी नियन्त्रणमा अनुसन्धान कार्य हुन सक्दैन भन्ने मान्यताको आधारमा एक स्वायत्त संस्थाको रूपमा स्थापना भएको थियो। हालसम्म पनि परिषदमा कार्यरत वैज्ञानिकहरू यो मान्यतामा दृढ छन् र परिषदको वर्तमान कमी कमजोरलाई सच्याइ कृषि विकास रणनीति एटीएसमा अनुसार पुनर्गठन गरी सरकारले कृषि अनुसन्धानलाई प्राथमिकता दिएको खण्डमा नेपालको भौगोलिक विविधता सुनाउँदो बाली फलफूल तरकारी पशुपन्छी माछा पालन आदिको उत्पादन प्रविधिको विकास हुने र सोबाट देशको आर्थिक वृद्धि हुनुको साथै अन्तर्राष्ट्रिय स्तरमा हाल जे जति प्रतिष्ठा आर्जन गरेको छ यसमा अभिवृद्धि हुने कुरामा दुईमत छैन। कर्मचारीको व्यवस्थापन आपसी समझदारीमा गर्न सकिन्छ या निजामतीको कुरा उठाए हुनाले र गर्नु पनि पर्छ आवश्यक भए अब गर्नु पनि पर्छ र आवश्यक महसुस गरी ऐन संशोधनमा समावेश गरिएको छ। कर्मचारीहरूलाई निजामतीमा लानको लागि पनि त्यसमा राखिएको छ। तर पुनर्संरचनाको नाममा परिषदको अस्तित्वमाथि नै प्रश्न चिन्ह खडा हुने क्रियाकलाप कदापि मान्य हुन सक्दैन। अझै पनि हामी वर्तमान अवस्थामा पूर्ण सरकारी नियन्त्रणमा रहेर परिषदले आशातीत सफल हासिल गर्न सक्दैन भन्ने मान्यतामा दृढ छन् र 1948 अरब देशहरूमा भएको समस्या समाधान गर्न संयुक्त राष्ट्रले एउटा कमिटी बनाएको थियो। त्यो कमिटीले दिएको रिपोर्टको आधारमा इजरायल देश त बन्यो तर पेलेस्टाइन भन्ने देश सरकार छ, जनता छन्, संयुक्त राष्ट्रमा सदस्यता छ तर देश छैन। भोलि गएर नाको हविगत त्यो नहोस् भन्ने भन्नमा हामी सजग हुनैपर्छ। म सबै साथीहरू अनुरोध गर्न चाहन्छु आगामी 20 वर्षसम्म नेपालको कृषि अनुसन्धान विकासलाई दिशा निर्देश गर्ने दीर्घकालीन कृषि रणनीति नेपाल सरकारले अनुमोदन गरिसकेको छ। यस रणनीतिले निर्दिष्ट गरेका कार्ययोजनाका परिषदको पुनर्संरचना गर्ने कार्यको दीर्घकालीन पनि शुरू भएको छ। विगतमा दुईवटा प्रयासहरू मार्फत निर्माण गरिएको नेपाल कृषि अनुसन्धान परिषदको 20 वर्षीय भिजनलाई परिवर्तित परिस्थितिमा कृषि अनुसन्धानको प्रविधिलाई पक्षलाई दिशानिर्देश गर्ने गरी अध्यावधि गरी लागू गर्ने कार्यको समय थाल्ने गरिएको छ। यो एडिएस निर्माण गर्दा नाग भिजन 20 को धेरै आधारहरू लिइएको छ र दुर्भाग्यवश त्यही नाग भिजन हाम्रो पास हुन सकेको छैन र अब अहिले एडिएसमा यो उल्लेख गरिएको छ र हामीले नाग भिजन लागू गर्नुपर्ने बाध्यता पनि छ। यसका अलावा नेपाल सरकारले अनुमोदन गरेको दीर्घकालीन बिउ भिजन सोच 2025 चालु आवधिमा योजना आदिमा उल्लेखित लक्ष्यहरू हासिल गर्नका लागि कृषि अनुसन्धानबाट अपेक्षा गरिएको भूमिकालाई निभाउने हेतुले परिषदले कार्ययोजनाहरू निर्माण गर्दै कार्यान्वयन गर्ने लक्ष्य राखेको छ। हाम्रा समस्याहरू धेरै छन् र हामीले गर्नुपर्ने कामहरू पनि धेरै छन्। तापनि तुलनात्मक रूपमा अन्यभन्दा कृषि क्षेत्रले गरेको प्रगति प्रशंसनीय मान्नुपर्दछ र कृषिकर्मी र त्यसमा पनि हामी वैज्ञानिकहरूले गौरव गर्नुपर्ने अवस्था हो। हामी सबैले सकारात्मक सोच सहित अघि बढेमा अझ धेरै गर्न सकिन्छ। एकले अर्कोलाई समाप्त पार्ने सोच लागि आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गई अनि विनियमलाई तयार गर्ने क्रियाकलापले परिषदको अस्तित्व परिषदमा अहरा प्रकट्ने वैज्ञानिकहरूको मनोबल गिर्नेछ र नेपालमा वैज्ञानिकको पलायन हुने र कृषि क्षेत्रको अनुसन्धान र विकासमा नेपाल सरकारले दिएको अपेक्षा पूरा हुन नसक्ने अवस्था आउनेछ। यसका लागि परिषदसँग सम्बन्धित पदाधिकारीहरू परिषदमा कार्यरत कर्मचारीहरू र हाम्रो कृषि विकास मन्त्रालय समेत सबै सचेत हुनु जरुरी छ र सबैको भूमिका सकारात्मक हुनुपर्ने हुनु जरुरी छ। कसैलाई रोग लाग्यो भने सार्ने जीवाणुको व्यवस्थापन गर्ने र समुचित उपचार गर्नुपर्नेमा आफूलाई लागेपछि अरूलाई पनि सार्ने कुण्ठित मनसाय राख्ने प्रवृत्ति कदापि राम्रो हुन सक्दैन। र बुझ्नु पर्ने कुरा के हो भने रोग सारिदिने सोच त आफ्नो हैसियत र प्रवृत्ति मात्रै हो। मानिसको रोगसँग लड्न सक्ने क्षमता पनि हुन्छ, रोग उपचार गर्ने अस्पतालहरू पनि छन् भन्ने कुरा बुझ्न जरुरी छ। हरेक अन्त्यमा हरेक कालो बादलमा चाँदीको घेरा हुन्छ। आज मानव आज हामी आजसम्म हामीले केही काम गर्न सकिएन, भविष्यमा झन् धेरै गर्नुपर्नेछ। मुलुकको बदलिएको राजनीतिक परिवेशको अवसरमा नेपालको कृषि अनुसन्धान प्रणालीलाई पनि आवश्यक सुधार गरी झन् धेरै गर्नुपर्ने हुन सक्छ। सुधार केमा र कसरी गर्ने भन्ने कुराको पहिचान सही तवरले हुनु अत्यन्तै महत्वपूर्ण कुरा हो। दीर्घकालीन कृषि रणनीति, नयाँ संविधान, राजनीतिक दलहरू तथा अन्तर्राष्ट्रिय दात्री एवं अनुसन्धान निकायहरूले नेपालको कृषि विकासको सम्भावना र अनुसन्धानको अपरिहार्यता र समग्र कृषि अनुसन्धानको प्रणालीमा सुधारको आवश्यकतालाई प्राथमिकता साथ उठाउने गरेका छन्। यो कुराले कृषि अनुसन्धान विकास गर्नलाई थप उत्साहित बनाएको छ।
उहाँ हुनुहुन्थ्यो नार्कका कार्यकारी निर्देशक वाईआर पाण्डे। नार्क स्थापना दिवसको अवसरमा सरकार र नार्कका प्रतिनिधिको कुरासँगै आजको लागि कार्यक्रमको समय सकिने लागेको छ। उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद नार्क अन्तर्गतको संचार प्रकाशन तथा अभिलेख महाशाखाको सहकार्यमा तयार पारिएको आजको विशेष प्रविधि नेपालबाट प्राविधिक साथी मनोज विष्टसँगै म मिलन तिमिल सिन्हा पनि बिदा हुन्छु। नमस्कार।